الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں مرحبا کہتے ہیں ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان ہے زینوا مجالسکم بالصلاۃ علیہ فإن صلاتکم علیہ نور لکم یوم القیامہ اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو خوبصورت بنا لو مزین کر لو کہ تمہارا مجھ پر درود پڑھنا قیامت کے دن تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاتوں و سلام علیکا یا سیدی یا رسول اللہ۔ آج کے ہمارے مہمان مفتی کفیل صاحب ہیں، حضرت آپ کو خوش آمدید کہتے ہیں۔
جزاک اللہ خیر۔
کیسے مزاج کرامی آپ؟
الحمدللہ علی کل حال، آپ کیسے ہیں؟
ماشاءاللہ، اللہ کا شکر ہے فضل و کرم۔ بڑھتے ہیں، کچھ ویڈیو سوالات بھی ہمارے پاس موجود ہوتے ہیں، تو دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں۔
میرا سوال یہ ہے مفتی صاحب سے، جیسے ہم نے نیا کاروبار اسٹارٹ کرا ہے بڑے بھائی نے، تو وہ گفٹ سینٹر کھولا ہے، تو اس کے اندر یہ ٹیڈی بیئر وغیرہ بھی ہوتے ہیں، یہ بیچنا جائز ہے یا نہیں؟
جی، پہلا سوال تجارت سے متعلق ہے۔
بسم اللہ الرحمن الرحیم۔ تجارت کسی بھی قسم کی ہو، اس کا ناجائز چیزوں سے پاک ہونا ضروری ہے۔ کئی چیزیں وہ ہوتی ہیں کہ جن کا استعمال ہی ناجائز ہوتا ہے، یا اس چیز کا استعمال تو ہو سکتا ہے کہ جائز ناجائز دونوں طرح کا ہو، لیکن کم از کم اس شخص کی دکان میں اس کا جس انداز پہ رکھنا پایا جاتا ہے وہ بہرحال ناجائز ہی ہوتا ہے۔
اچھا،
ٹیڈی بیئر چونکہ ایک جانور کی جو ہے وہ تصویر والا جو ہے وہ کھلونا ہے یا ایک بھالو ہے، تو اس کو تعظیم کے ساتھ شو کیس میں شو پیس کے طور پہ سجانا یہ حرام ہے۔ کہ جاندار کی تصویر ہو یا اس کا بنا ہوا کوئی مجسمہ ہو، چاہے وہ مٹی کا ہو، چاہے لوہے کا ہو، چاہے وہ فوم کا ہو، کسی کا بھی چیز کا ہو، تو اولاً تو اس کو جو ہے وہ یوں سجانا ہی جائز نہیں ہے۔ اسی طریقے سے اس کی خرید و فروخت کے اندر بھی ایک یہ ہے کہ بچوں کے لیے لے کے جانا، جس میں ادھر ادھر بچے جو ہے نا اس کو لاتے مار رہے ہوں، ادھر ادھر بچوں
کھیلتے ہو
میں آ رہا
جیسے
ہے،
پلاسٹک کے بھی بات ہوتے ہیں،
تو اس میں تو بچوں کو تو بیچنے میں گناہ جو ہے وہ نہیں ہے، یا بچوں کے والدین کو بیچنے میں گناہ نہیں ہے، لیکن عمومی طور پر جو یہ ٹیڈی بیئر والا جو مجسمہ ہوتا ہے، یہ گھروں کے اندر بھی خواتین یا بچے بھی جو ہے وہ اس کو سجا کر جو ہے وہ رکھتے ہیں،
عام اس کو نہیں کدھر
عام اس طور پر جو ہے وہ نہیں رکھا جاتا، تو اس اعتبار سے بھی اس کی خرید و فروخت یہ جائز نہیں ہے، اس سے بچنا ضروری ہے۔ اور گفٹ شاپ کے اندر دیگر اور چیزوں کے اندر بھی کئی شو پیس ہوتے ہیں، کرسٹل کے پیسز ہوتے ہیں، ویڈنگ اینیورسری سے متعلق ہوتے ہیں، اس کے اندر بسا اوقات جو ہے وہ لڑکے لڑکی کی تصویر جو ہے وہ بنی ہوئی ہوتی ہے، تو یوں اس طرح کی کوئی بھی چیز ہے جو جاندار کی تصویر پر مشتمل ہے، اور اس کا مقصد بھی وہی ہے، ایک یہ ہے کہ آپ صابن خرید رہے بیچ رہے ہیں اور اس صابن کے ریپر کے اوپر کوئی تصویر بنی ہوئی ہے، تو وہاں تصویر خریدنا مقصد نہیں
مقصود نہیں ہے،
تو اس صابن کا بیچنا تو جائز ہے، لیکن اس طرح کی چیزوں میں جو یہ ساری چیزیں ہوتی ہیں یہاں تصویر ہی مقصود ہوتی ہے، تو ان چیزوں کی خرید و فروخت جائز نہیں ہے، تو اس بات کا خیال رکھنا بے حد ضروری ہے۔
اور یہ بہت اہم بات ہے اس کو سمجھنا، کہ بعض اوقات اسی طرح کے سوالات عام ناظرین کے بھی ذہن میں آتے ہیں کہ بھئی آپ بچے کا دودھ پیکٹ لینے جائیں یا ڈبہ لینے جائیں تو اس پہ بھی بچے کی تصویر ہے، آپ اگر بچے کی کوئی دوائی لینے جاتے ہیں تو کھانسی کا سیرپ ہے تو اس کے اوپر بھی کچھ نہ کچھ تصویر بنا ہوگا، یا اسی طرح دیگر چیزوں میں، تو وہاں مقصود وہ چیز نہیں ہے۔
جی
ٹھیک ہے، ان تصویروں سے اپنے گھروں کو بھی ہمیں بالکل جو ہے وہ پاک رکھنا چاہیے، یعنی گھروں کے اندر بھی اس طرح جو تعظیماً لٹکا کے بھی رکھتے ہیں या ताज़ीमन उनको संभाल कर भी रखते हैं कि वो भी एक तरह की उसमें ताज़ीम भला ही वो दर्जा है, बाल लटकाते नहीं है लेकिन रखते हैं उसको बिल्कुल उतनी हिफाजत से संभाल
के साथ, दराज में रख दी, लॉकर के अंदर रख दी। तो यहाँ पे ये बात याद रखनी चाहिए कि जो तस्वीर पर हम इस कदर गुफ्तगू कर रहे हैं इसकी वजह क्या है कि नबी करीम सल्लल्लाहु तआला अलैहि वालिहि वसल्लम की हदीस पाक के इरशाद फरमाया कि जिस घर के अंदर कुत्ता हो या तस्वीर हो या वो शख्स हो जिसके ऊपर गुस्ल जनाबत फ़र्ज हो, उस घर में रहमत के फरिश्ते दाखिल नहीं होते। तो लिहाजा इस एतबार से भी बचना ज़रूरी है। और बाज़ लोग नई अच्छी तस्वीरें भी लगा रहे होते हैं लेकिन होती जानदार की, उनकी नीयत अच्छी होती है, जनाब कोई जो है वो किसी अपने बुजुर्ग की लगाया हुआ है, कोई अपने वालदैन की लगा के बैठा हुआ है, तो ये भी लगाना जायज़ नहीं है। याद रखिए कि नबी करीम सल्लल्लाहु तआला अलैहि वालिहि वसल्लम फ़तेह मक्का के मौके पर जब आप काबतुल्ला शरीफ के अंदर गए तो आपने देखा उसके दरो दीवार के ऊपर हज़रत इब्राहीम अलैहिस्सलाम की तस्वीर जो है वो कुफ्फार ने बनाई, तो आपने पानी मंगवाया और उनको मिटा दिया। तो खाना काबतुल्ला जैसी जगह और हज़रत इब्राहीम खैरुल्ला जैसे जलीलुल कदर जो है वो नबी, उनकी तस्वीर को भी बाकी नहीं रखा गया। तो इससे पता चल सकता है कि इसके बाद कोई ऐसी हस्ती नहीं है कि जिसकी तस्वीर लगाने की इजाज़त दी जा सके। तो लिहाजा चाहे वालदैन हो, चाहे आपके पीर साहब हो, चाहे किसी की भी तस्वीर हो, जानदार की तस्वीर है तो वो लगाना या उसको हिफाजत के साथ रखना ये जायज़ नहीं है। ये हम गुफ्तगू कर रहे हैं हार्ड कॉपी के अंदर,
यानी प्रिंट निकलना,
प्रिंट निकल कर। अगर डिजिटल शेप में मोबाइल के अंदर कोई जो है वो जायज़ तस्वीर आपने जो है वो संभाल के रखी हुई अपने वालदैन की, अपने पीर साहब की, तो उसमें शरई एतबार से कोई कबाहत नहीं है।
ठीक है जी, मजीद सवाल।
कुछ इस्लामी भाई घंटों घंटों खड़े रहते हैं, बातचीत करते रहते हैं लेकिन वो नमाज कुछ भी बैठ के पढ़ते हैं, इनके बारे में शरीर इसमें समाधि है, जज़ाक अल्लाह खैरुन कसीर।
कुर्सी पे नमाज पढ़ने वालों को सबसे ये एक मेन पॉइंट ही, लोग किसी को भी अगर कहें तो उनके पास यही है कि भाई ये खड़ा रहा है या ये चलता हुआ आया है तो अब इसे नमाज बैठ कर क्यों पढ़ी है। तो इन दोनों में क्या फ़र्क है कि हर खड़ा हुआ शख्स वो दीगर भी सारे मामलात पर कादिर हो ये, या इस तरह दूसरे को कहना, क्या कहेंगे आप?
बुनियादी तौर पर बिला उज़्र शरई तो कुर्सी पर बैठकर नमाज की इजाज़त नहीं है, शरई उज़्र हो तो इजाज़त है।
ठीक,
अब शरई उज़्र का फ़ैसला हम आप नहीं कर सकते किसी भी शख्स के ऊपर ये बदगुमानी करते हुए कि यार ये चलते हुआ आया, क्योंकि बहुत सारे वो लोग हैं कि जिनको प्रॉब्लम ही यही है कि वो जो है वो बैठ नहीं सकते। ज़मीन के ऊपर जिस तरह दो जानों बैठा जाता है उस तरह बैठ नहीं सकते, पालथी मार के बैठते हैं या बैठ जाते हैं लेकिन उनकी कमर में मसला है जिसकी वजह से वो सजदे में झुक नहीं सकते। तो जब वो झुक नहीं सकते और इतना नहीं झुक सकते कि 12 उंगल बुलंद किसी चीज़ पर सजदा कर सकें तो भी उनसे ये सजदा हकीकी जो है वो साकित हो जाता है, माफ़ हो जाता है और उन्हें इशारे से सजदे की इजाज़त हो जाती है। तो जिन्हें इशारे से सजदे की इजाज़त है तो अब वो ज़मीन पर बैठकर अगर पढ़ सकते हैं नमाज तो ज़मीन पर पढ़ें, ये ज़्यादा बेहतर है, और सजदे का इशारा करें। उन पर से अब क़याम जो है वो साकित हो गया, यानी उन पर क़याम करना अब ज़रूरी नारा, अगरचे वो क़याम कर सकते हों तो भी उन पर से क़याम जो है वो शरीयत ने ख़त्म कर दिया कि अब उन पर वो फ़र्ज़ नहीं रहा कि वो सजदे पर कादिर नहीं है, सजदा हकीकी पर। तो अब वो इशारे से सजदा करेंगे। तो ऐसे अफराद अगरचे चल कर आए हैं, घंटों खड़े हुए हैं, अगर उनकी ये प्रॉब्लम है कि वो ज़मीन पर सजदा करने पर कादिर नहीं और ज़मीन से बुलंद 12 उंगल तकरीबन 9 इंच जो है वो बुलंद किसी चीज़ पर डेस्क वगैरह भी आगे रख कर उस पर सजदा नहीं कर सकते, तो इस सूरत के अंदर वो सजदा इशारे से कर सकते हैं और जिससे सजदा हकीकी माफ़ हो जाए उससे क़याम भी माफ़ हो जाता है। तो ऐसे अफराद अगर कुर्सी पर बैठकर नमाज पढ़ रहे हैं तो उन पर किसी किस्म का तान करना या उन पर जो है वो तंज करना या उन पर नुक्ता चीनी करना ये हरगिज़ दुरुस्त नहीं है।
ठीक है, और अलबत्ता ये है कि उनके लिए वो ज़रूर गौर कर लें जो इस तरह पढ़ रहे हैं कि वो इस तरह नमाज के लिए कहीं ऐसा ना हो कि अपनी सुस्ती से या गफलत से ये मामलात, क्योंकि बाज़ुकात ये मसाइल सीखे हुए भी नहीं होते और फिर सारे मामला जो है ना वो नॉर्मल एक आदत बन गई है कि कुर्सी पर बैठना है। अगर किसी के साथ ये प्रॉब्लम है तो वो नमाज के अलावा भी होगा, ज़ाहिर है फिर ऐसा आदमी, आम आदमी वो फिर नॉर्मल वॉशरूम में जाना उसका, ये भी उसके लिए एक मुश्किल वाला काम है, आजमाइश वाला काम होगा। मस्जिदों में आमतौर पर लंगर नीचे ज़मीन पे हो रहे होते हैं, तो यहाँ पे भी उसके लिए वही प्रॉब्लम होगा कि जो उसको नमाज के लिए वो प्रॉब्लम है।
दोनों तरफ के पहलू हैं कि जो लोग देख रहे हैं वो भी हुस्न ज़न रखें उसके मुतालिक, और उस शख्स को खुद अपने से मुतालिक इस बात का ना सिर्फ जायजा लेना चाहिए बल्कि अपनी सिचुएशन उलमा और मुफ्तियाने कराम को बयान करके उस पर रहनुमाई लेनी चाहिए कि क्या इस सूरत के अंदर मैं नमाज बैठकर पढ़ सकता हूँ या नहीं।
नहीं ठीक।
और इसके अंदर आप अल्लाह वालों का अमल देखें कि क़िबला शेख तरीक़त अमीर अहलुस्सुन्नत दामत बरकातुहुल आलिया माशाल्लाह बेहतरीन आलिम दीन है, उसके बावजूद जब इस तरह के अपने ज़ाती मसाइल के अंदर जो है वो खुद इन्वॉल्व होते हैं तो खुद फैसला नहीं फरमाते बल्कि जो है वो उलमा से जो है वो रहनुमाई लेकर ही फैसला करते हैं। जैसे आप भी चूँकि बैठकर नमाज जो है वो अदा करते हैं कुर्सी पर, लेकिन इस अमल के आगाज से कबल ही कई मरतबा आपने मदनी मुज़ाकरे में भी इस बात को बयान फरमाया कि मैंने मुफ्ती फुजैल साहब की डॉक्टर से पूरी बात करवाई।
जी हाँ, कि
सिचुएशन ये
मामला क्या है इसमें,
और फिर उसको सुनने के बाद जब मुफ्ती साहब ने मुझे इजाज़त दी कि जी आप बैठकर जो है वो पढ़ सकते हैं, तो मैंने जो है वो पढ़ना शुरू की, वरना मेरा दिल जो है वो नहीं मानता था। तो ये इस बात से हमें पता चलता है कि हमें मोहतात होना चाहिए,
नमाज की अहमियत है, ज़ाहिर है
नमाज की अहमियत है। और फिर वही कि एक आप वक्त भी लगा रहे हैं, मुशक्कत भी हो रही है, दुनियावी उमूर से अपने आप को फारिग भी किया है, नतीजा ये निकले कि नमाज हुई नहीं आपकी,
बिल्कुल ऐसे
तो क्या फ़ायदा। तो क्यों ना जो काम करने ही जा रहे हैं उस काम को अच्छे तरीके से ही कर लें ताकि वो वक्त जो हमने उस चीज़ के लिए अलग किया है उसका हमें खातिर खा फ़ायदा भी हासिल हो सके।
ठीक है माशाल्लाह। और आसान तरीके से आप किसी को अगर समझाएंगे तो इंशाल्लाह वो आपकी बात को भी समझेंगे। मकतबतुल मदीना का एक पूरा रिसाला है जिस पर कुर्सी पर नमाज पढ़ने के अहकाम मौजूद हैं, तो वो लें तो उसमें बिल्कुल तरतीब बार ये सारी चीज़ें बयान भी की गई हैं। फिर जो कुर्सी पर नमाज या घरों के अंदर भी चारपाई पर कोई नमाज पढ़ता, इसी तरह किसी तख्त पर बैठकर बाज़ घरों के अंदर ख़वातीन का ये मामूल होता है कि वो नमाज पढ़ती हैं, तो जिसने भी यानी उसने सजदा हकीकी नहीं करना और ना ही वो क़याम कर रहे हैं, तो वो कम अज़ कम अपने ये अहकामात ये सीख लें कि कहाँ कहाँ उन पर वो क़याम भी साकित हो जाता है और सजदा हकीकी यानी बराह रास्त ज़मीन पर सजदा और या उससे 12 उंगल ऊंची चीज़ तकरीबन 9 इंच बनेगा,
9 इंच तक,
9 इंच के वो अगर रख कर, यानी किसी ने अगर इतना भी झुकाव है कि ज़मीन पर तो वो नहीं झुक सकता लेकिन इतना है कि ज़मीन के करीब 9 इंच तक वो अपनी कमर को झुका सकता है और वो इतना जा सकता है, तो ये अभी तक इस पर सजदा हकीकी ही कहा जाएगा, यानी ये नहीं कहा जाएगा कि इसको सजदा मुआफ है। नॉर्मल थोड़ी बहुत तकलीफ़ से ये मामला ख़त्म नहीं होगा, सजदा भी नमाज के अंदर वो फ़र्ज़ हैं जो नमाज के फ़राइज़ हैं, उनके लिए इन चीज़ों का हम ख्याल रखेंगे। और सबसे बेसिक बात है कि ये सीखेंगे समझेंगे तो इंशाल्लाह इसमें फिर और मज़ीद आसानी होगी। मैंने एक बुज़ुर्ग को एक मरतबा, मतलब बुज़ुर्ग से मुराद के बड़ी उम्र वाले, जुम्मे के बयान में मैंने कुछ इस तरह की गुफ्तगू की, लेकिन वो बाद में मेरे पास आ गए कि मैं कुर्सी पर नमाज़ पढ़ता हूँ, आपने जो गुफ्तगू की मैं उसको मज़ीद डिटेल में समझना चाहता हूँ। मैंने भी कहा था कि भाई आप अलग से भी मिलना चाहें मुझसे, आप आधा घंटा पूछें मसला मैं आपको बताऊँगा पूरा, लेकिन आप एक दफ़ा कम अज़ कम अपना मामला क्लियर कर लें। तो मैंने जब उनके सामने वो बातें रखी तो उन्होंने समझी तो कहा ये तो मैं तो नहीं पढ़ सकता फिर कुर्सी पे नमाज इस सारी तफसील डिटेल के बाद, तो बात भी समझ गए। उसके बाद उन्होंने इतनी मेहनत की कि और नमाजियों को जो इस तरह पढ़ने उन पर इनफरादी कोशिश शुरू की उन्होंने कि यार आप आ भी रहे हैं, दुकान भी छोड़ते हैं, इतनी ट्रैफिक से गुजर के आते हैं आप मस्जिद की तरफ, तो ये मामला भी आप देख लें, अगर हम वाकई गलती पर हैं तो फिर इसकी इस्लाह होनी चाहिए। तो यूँ उन्होंने यानी कईयों के ऊपर कोशिश की, तो इससे वो कहते ना कि वो अपनी हम उम्र हैं समझा भी रहे हैं
जी,
तो उनको समझना भी आसान हुआ, सहल हुआ। और जिस नमाजी को मैं याद रखा हुआ है, अल्लाह पाक उनकी मगफरत फरमाए, इंतकाल हो गया था फिर एक एक्सीडेंट में उनका, अल्लाह पाक उनकी बख्शिश फरमाए मगफरत फरमाए। मैं ये कहना चाह रहा हूँ कि आसान तरीके से उन्होंने, वो नमाजी थे, उन्होंने दूसरों को समझाना शुरू किया, तो ये भी एक अंदाज़ है आप अपने दूसरे भाई को दीनी फ़ायदा इस तरह भी आप पहुँचा सकते हैं, तो कोशिश करते रहना चाहिए आसान तरीके के साथ। कुछ सवालात मैसेज के भी शामिल करते हैं। इस्लामी बहनें मखसूस अयाम में सूरह मुल्क, सूरह यासीन, सूरह वाकिया, सूरह दुखान, सूरह रहमान, काफ़ी सूरतें इन्होंने ये लिखी, तो अलगर्ज कोई भी कुरान की आयतें जो हमद सना के अलावा तो क्या पढ़ सकते हैं?
कुरान करीम की तिलावत करना जो है वो नापाकी के हालत के अंदर हराम है। ज़बानी भी आप नहीं कर सकते, हाफिज़ा भी जो है वो नहीं पढ़ सकती, तो इसकी हरगिज़ इजाज़त नहीं है। फ़कत वो आयात तय्यिबात जो हमदो सना के माना पर मुश्तमिल हैं उन्हें हमदो सना की नियत से तो पढ़ सकते हैं, जैसे आयतल कुर्सी हो गई, लेकिन इसके अलावा जैसे पूरी पूरी सूरतें जो है वो पढ़ना है या वो आयात पढ़ना है जिसके अंदर हमदो सना का माना नहीं पाया जाता, उनको पढ़ने की हरगिज़ इजाज़त नहीं है, नाजायज़ और गुनाह है।
सवाल है तजदीद ईमान और तजदीद निकाह कब कब करना होता है? अब है तो काफ़ी तफसील डिटेल वाला, लेकिन चाहूँगा कुछ खुलासा इसका।
खुदा न खास्ता अगर किसी का ईमान ख़त्म हो जाता है कि कुफ्रिया कलमा उसने जो है वो मुँह से बोल दिया और वो दायरा इस्लाम से खारिज हो गया, तो अब तजदीद ईमान उसके ऊपर जो है वो जल्द अज जल्द करना लाजिम है कि दोबारा ईमान के आगोश में आ जाए, मुसलमान हो जाए। और जब ऐसा होगा तो अगर वो शख्स निकाह वाला है तो उसका निकाह भी टूट जाएगा, क्योंकि मुसलमान का ही मुसलमान से निकाह बाकी रहता है। अगर जो है वो ईमान ना रहा तो फिर निकाह भी जो है वो ना रहा। ये तो है कि लाजिम जो है वो है। अलबत्ता बाज़ दफ़ा एहतियातन तजदीद ईमान और तजदीद निकाह का भी दर्स दिया जाता है कि अगर आपसे कुछ जुमले सरजद हुए जिनके बारे में आपको मालूम नहीं है और आप एहतियातन तजदीद ईमान करना चाहते हैं कि या अल्लाह मुझसे कोई भी अगर कलमा कुफ्र जो है वो जाने अनजाने में सरजद हुआ है तो मैं उससे तौबा करता हूँ और दीन इस्लाम पर सच्चे दिल से दीन इस्लाम को कबूल करता हूँ और तमाम जो है वह अहकाम शरा को मैं कबूल करता हूँ, तो यूँ तजदीद ईमान जो है वो बंदा कर सकता है। और एहतियातन यूँ ही तजदीद निकाह भी हो सकता है कि दो गवाह हों, एक मर्द और दो औरतें, या दो मर्द हों उनकी मौजूदगी में वो अपनी जौजा से कहे कि मैंने तुमसे निकाह किया और वो कहे कि मैंने कबूल किया, तो यूँ तजदीद निकाह भी हो जाएगा।
हक महर जब एहतियातन कर रहे हैं तो उसमें
जी एहतियातन अगर तजदीद निकाह कर रहे हैं तो हक महर जो है वो लाजिम नहीं है। हाँ, जहाँ पर तजदीद ईमान और तजदीद निकाह वजूबी हो जाता है तो वहाँ पर पिछला निकाह चूँकि ख़त्म हो चुका होता है तो वहाँ पिछले निकाह का हक महर भी वाजिब हो चुका होता है, वो अलग बात है कि बीवी माफ़ कर दे। और नया जब आप जो है वो निकाह करेंगे तो उसके अंदर भी हक महर लाजिम होगा।
ठीक है, मज़ीद भी कुछ मैसेज हैं उनको भी शामिल करते हैं। काफ़ी सवालात इस तौर पर मौसूल हुए हैं। कहते हैं एक सवाल है ख़वातीन की तरफ से, क्या बेवा पर ज़कात होती है जबकि उसके छोटे छोटे बच्चे हों?
बेवा अगर साहिब निसाब है तो बिल्कुल उसके ऊपर भी ज़कात लाजिम होगी। छोटे छोटे बच्चे होना या उसकी आमदनी का ज़रिया ना होना, इसकी वजह से ज़कात के अहकाम में कोई फ़र्क नहीं पड़ेगा, क्योंकि ज़कात की शराइत में कोई भी शर्त ऐसी नहीं है कि शादीशुदा औरत पर ही ज़कात हो, या ऐसी भी कोई शर्त नहीं है कि जिस शख्स की आमदनी आ रही हो उस पर ज़कात हो। बुनियादी शर्त यही है कि उसके पास माल नामी हो और निसाब की मकदार में हो और साल पूरा गुजर जाए उसके ऊपर, तो जब ये शराइत पाई जाएंगी तो उसके ऊपर ज़कात लाजिम होगी।
मोहम्मद नवाज अतारी रहीम यार खान से पूछ रहे हैं कि क्या दूध जो बेचने वाले हैं उनको ये बताना ज़रूरी होता है कि ये भैंस का दूध है या गाय का है या बकरी का है?
उर्फ में जहाँ पर जैसा दूध बेचा जा रहा होता है, जैसे गाय वाले अमूमन गाय का दूध बेच रहे होंगे, भैंस वाले भैंस का बेच रहे होंगे, तो वहाँ पर बताने की हाजत जो है वो नहीं है। हाँ, अगर ये भैंस का बेचता है और अब इसने जो है वो एक दिन जो है वो भैंस की जगह गाय का लाकर बेच रहा है तो अब जो है वो उसको बताना होगा।
इसी तरह जो घरों में भी देते हैं उनके लिए बकायदा बातचीत होती है,
पता होता है कि भाई ये जो है वो भैंस का दूध है तो फिर वो भैंस का ही आप देंगे। अब अगर आप चेंज करेंगे तो आपको बताना ही उनको होगा। इसी तरह अगर मिक्स करके बेच रहे हैं तो अगर उर्फ है वहाँ पर मिक्स करके बेचने का तो हर्ज नहीं है, लेकिन उर्फ नहीं है तो फिर आपको बताना होगा कि मैं मिक्स करके जो है वो आपको देता हूँ।
ठीक है, और अगर सामने वाला सवाल करता है तो बाहर सूरत फिर तो बताना ही है।
जब सामने वाला सवाल करेगा तो फिर झूठ बोलने की तो हरगिज़ इजाज़त नहीं है, फिर हकीकी सूरत हाल ही बयान करनी हो।
अच्छा, बकरी का दूध हमारे यहाँ आम तौर पे इस तरह वो मिक्स वाला भी नहीं है
और तो ज़्यादा महंगा होता है असल में, तो इसलिए जो है
नहीं। ये आप कराची की बात कर रहे हैं?
अच्छा,
कि यहाँ वाकई है कभी कभी डॉक्टर अगर कह दें कि इस बच्चे को बकरी का दूध पिलाएं तो बड़े शहरों के अंदर तो बकरी का दूध तलाश करना ही एक मुश्किल काम होता है। और ये कई नाज़रीन ये सुनकर उनको हैरानगी भी होगी, जहाँ पे उनको बकरी के दूध को वो अहमियत हासिल नहीं है, वो आमतौर पे यानी फ्री वाला हो या बहुत कम कीमत, यानी भैंस के दूध से तो बहुत कम कीमत में बकरी का दूध,
अच्छा
लेकिन यहाँ हमारे यहाँ तकरीबन 3-4 गुना बढ़कर है। अगर कभी
जी ऐसे ही
उसके लिए बच्चों के लिए कहा जाता है, और होता भी मुफीद दूध है बच्चों के हवाले से, तो इसका तो उर्फ नहीं है इस तरह, तो क्या
बकरी
कहेंगे
का
आप?
जब उर्फ नहीं है तो फिर अंडरस्टूड सी बात है कि उसे बताकर ही जो है वो देना होगा।
ठीक है, मजीद कुछ वीडियो सवाल आते हैं उनको शामिल करें।
मेरा नाम मारूफ है और मेरा मुफ्ती साहब से ये सवाल है कि मैं ये बर्ड्स का काम कर रहा हूँ ना, और इसकी ब्रीड वगैरह लेता हूँ और मार्केट में सेल परचेज करते हैं ना इसकी, तो इसका जो कारोबार है मतलब वो किस तरह है, वो हलाल है हमारे लिए या हराम है? और दूसरा सवाल मेरा ये है, यहाँ पे हम लोग जो काम वगैरह करते हैं, इनकी खाना पीना दाना पानी वगैरह डाले होते हैं, तो उसके अंदर इनकी भीड़ वगैरह लग जाती है, तो उसमें पाकी ना पाकी का जो भी फर्क है वो हमें बताया जाए।
इनको काफ़ी ये परिंदों के जो काम करते हैं तो उनके लिए लोग यही कहते हैं कि आप लोगों ने कैद किया हुआ है, ये किया हुआ है, तो इसलिए इनको अपने बिजनेस के हवाले से जो इनका सवाल है।
जी परिंदों का कारोबार जो है वो जायज़ है, शरई एतबार से इसमें कोई ममानत नहीं है। परिंदों को कैद रखना, चाहे जो है वो घर में जो है वो कैद रखें दिल बहलाने के लिए, या वैसे कारोबार के लिए, या नस्ल बढ़ाने के लिए किसी भी गर्ज से, तो जायज़ है, जबकि उनके दाने पानी का अच्छे तरीके से ख्याल रखा जाए। तो इसमें किसके कारोबार में शरई एतबार से कोई हरज नहीं। हाँ, कारोबार जायज़ तरीके से किया जाए कि ख़रीदो फरोख्त के जो उसूल हैं उन तमाम को जो है वो पेश नज़र रख कर ही जो है वो ख़रीदो फरोख्त की जाए, तो इस सूरत के अंदर इस कारोबार का करना भी जायज़ और हलाल है, किसी भी किस्म की कोई कबाहत नहीं है।
अच्छा, इसकी निजासत बीट के हवाले से ही उन्होंने।
जी उमूमी तौर पर तो ये तोते जो है वो नज़र आ रहे थे, तो जो हलाल परिंदे हैं और ऊंचा उड़ते हैं तो उनकी बीट जो है वो पाक होती है, तो उससे जो है वो कपड़े वगैरह नापाक नहीं होंगे। अलबत्ता नमाज वगैरह पढ़ने जाएं तो इस सूरत के अंदर साफ कर लेना चाहिए।
जी सवाल
मुफ्ती साहब की ये बारगाह में मेरे दो सवाल आ रहे थे, क्या एक नबीना शख्स और हाफिज़े कुरान भी हो इमामत करा सकते हैं? और दूसरा ये है कि जब इमाम साहब ना हो तो कोई बंदा भी जिसकी दाढ़ी शरीयत के मुताबिक कम हो तो क्या वो भी जमात करा सकता है या नहीं?
जी नाबीना शख्स की इमामत,
जी नाबीना अगर जो है वो उसमें शराइत इमामत दीगर पाई जाती हैं तो इस सूरत के अंदर बिल्कुल वो जमात करवा सकता है, उसके नाबीना होना जो है वो जमात करवाने में मुखिल नहीं है। अलबत्ता अगर उसके मुकाबले में कोई और शख्स ऐसा मौजूद है जिसमें शराइत इमामत पाई जाती हैं और वो नाबीना भी नहीं है, तो अफजल ये है, बेहतर ये है कि वो शख्स जो है वो इमामत करवाए, लेकिन अगर ये नाबीना भी करवा देता है तो भी जायज़ है, कोई हरज नहीं है।
और दूसरा ऑप्शन जिन्होंने कहा इमाम साहब नहीं है, तो अब
इमाम साहब नहीं है, और अब अगर कोई भी ऐसा मुक्तदियों में नहीं है कि जनाब जिसकी एक मुट्ठी दाढ़ी हो, यानी वो उससे कम करवाते हैं, कटवाते हैं, तरशवाते हैं, तो अब इस सूरत के अंदर उनमें से कोई भी नमाज नहीं पढ़ा सकता, बल्कि हुक्म यही होगा कि अगर वक्त में गुंजाइश है तो किसी जो है वो ऐसे शख्स के आने का इंतज़ार करें जबकि आने की उम्मीद हो कि जनाब जो बाशरा भी हो और शरायत इमामत पर भी पूरा उतरता हो, और अगर ऐसा नहीं है तो फिर सब अपनी अलहदा अलहदा नमाज अदा करेंगे, किसी दाढ़ी मुंडे या एक मुट्ठी से कम दाढ़ी करवाने वाले के पीछे नमाज अदा नहीं कर
नहीं
सकते।
करें। और इमामत की जो शरायत हैं, अब उसमें तो ये एक चीज़ आपने
ये एक चीज़ है, हो सकता है कि किसी की दाढ़ी पूरी हो लेकिन उसकी किरात दुरुस्त ना हो, तो सिर्फ दाढ़ी देख कर ही नहीं खड़ा करना, बल्कि शरायत इमामत उसमें पूरी पाई जाए उसी एतबार से ही वो मनसबे इमामत पर आ सकता है।
ठीक है, इससे ये पता चला है कि इमाम की कितनी अहमियत है, अगर इमाम नहीं है तो पीछे कोई है भी
नमाज
नहीं है, मतलब नमाज के लिए नहीं है। होना तो वैसे ये चाहिए कि अहले महल्ला को खुद भी, अहले महल्ला हो या कोई भी हर मुसलमान के लिए, कि इतना कुरान उसे सीखना और इतने मामलात को सीख लेना कि जिससे अपनी नमाज दुरुस्त हो सके, तो ये इब्तदाई चीज़ें अगर सीख लेता है या खुद अपना कुरान दुरुस्त पढ़ना सीख लेता है तो कम अज़ कम इस तरह के मामलात में, फिर ज़रूरी नहीं है कि मस्जिद में इमाम की गैर मौजूदगी में। हमारे यहाँ तो तकरीबन ऐसा बहुत कम होता है, बड़े शहरों में तो शायद ना होने की ये सूरत पैदा हो कि इमाम भी नहीं है, नायब इमाम भी नहीं है, मौजिन भी नहीं है, कोई भी नहीं नमाज मस्जिदों के अंदर, लेकिन कई इलाकों में जहाँ एक फ़र्द ही होता है, इमाम भी वही है, मौजिन भी वही है, नायब इमाम भी वही है,
गांव देहात में होता है
ऐसा ही है,
की मसाजिद
आमतौर
में होता
पे छोटी मस्जिद में भी, शहरों में भी जो छोटी मस्जिदें हैं वह भी एक कोई खुद कफील
ऐसे
बनाया होता है कि अभी आपने ही सारे मामला, تو وہاں جب وہ شخص نہیں ہوتا تو پھر اس کے بعد لوگوں کو ایک پتہ چل جاتا ہے کہ کیا ہے کہ اب تو ہونا تو یہی چاہیے کہ لوگوں کے اندر خود بھی یہ اس طرح کے جذبات نمازیوں میں ہونے چاہیے کہ آپ امامت کے اس مسلح پر اور آپ آ سکیں اور آپ بھی جو ہے نماز کی امامت وہ کر سکے تو کوشش کریں گے تو کوئی اتنا مشکل بڑا کام نہیں ہے. وہ شرائط پوری ویسے ہی ہونی چاہیے. داڑھی کی اگر بیان کی جاتی ہے تو امام ہو یا امام نہ ہو اس کو داڑھی ویسے ہی شریعت کے مطابق ایک مٹھی داڑھی رکھنا یہ واجب ہے. ایک مٹھی سے کم کرنا یا خشخشی رکھنا یا منڈھا دینا یہ شرن جائز نہیں ہے. اسی طرح قرآن پڑھنا ہے تو قرآن کے لیے ویسے ہی اس کو ضروری ہے کہ اپنی نماز پڑھنے کے لیے تو اتنا قرآن اس کو یاد ہو اور درست پڑھ سکتا ہو کہ جس سے اس کی اپنی نماز ادا ہو. صحیح العقیدہ ہونا, صحیح القراءت ہونا, صحیح الطہارت ہونا, تو یہ ساری چیزیں ایسی ہیں کہ جو اپنی نماز کے لیے بھی ضروری ہیں. تو یہ جب آدمی ان کے اوپر سیکھ لے گا, سمجھ لے گا تو وہ مصلی امامت پر بھی آسانی سے آ جائے گا اور نماز بھی لوگوں کو جماعت سے پڑھا سکے گا. کفیل صاحب یہ تو ہم نے بتا دیا. اب کئی لوگوں کو شوق ہوتا ہے کچھ کام کرنے کا لیکن وہ پھر اس طرف توجہ نہیں کرتے, یعنی کچھ کام ان کو کرنا ہے یا کچھ نے آ کے بتایا کہ آفیسز میں ایسے ہوتے ہیں کہ اس میں کسی ایک کو پتا ہے کہ یار وہ اچھا ایک ہے نا اس نے نعت پڑھنا شروع کر دی بالفرض, تو اب لوگ اس کو بھی یار اس کا تھوڑا دینی ٹچ ہے تو اب وہ تھوڑی تھوڑی اگر اس نے داڑھی بھی رکھی ہے خشخشی یا کچھ کر لی تو وہ یا کوئی حافظ قرآن ہے. اچھا حافظ قرآن ہونے کے بعد ضروری نہیں کہ وہ اسی فیلڈ میں یا اسی متعلق رہے, تو اپنے آفس میں کہیں بھی جاب کر رہے تو پھر ایسے لوگوں کو لوگ امامت کے لیے آگے کرتے رہتے ہیں کہ بھائی کسی نے تو پڑھانی ہے, چاہے آفس میں پڑھ رہے ہیں یا سفر کے اندر کہیں پڑھ رہے ہیں, تو کیا وہ ان کو کیا کرنا چاہیے؟
اولاً تو لوگوں کو بھی اس بات کا خیال رکھنا چاہیے کہ وہ شخص جو ہے وہ منصب امامت کا اہل ہو, اور دوسرا اس شخص کو اس بات کا خیال رکھنا چاہیے کہ لوگوں کے پریشر میں آ کے یا لوگوں کے کہنے پر آگے نہ بڑھ جائے جبکہ وہ اپنے آپ کو اہل نہیں پاتا. وجہ یہ ہے کہ ان تمام کی نمازوں کی جو بھی ذمہ داری ہے وہ اس کے اوپر عائد ہوگی. اگر ان کی نمازیں خراب ہوں گی تو اس کی وجہ سے خراب ہوں گی جس کا گناہ اس شخص کے اوپر آئے گا. تو لہٰذا یہ ضروری ہے کہ چاہے لوگ کتنا ہی جو ہے وہ فورس کریں, آپ جبکہ منصب امامت کے اہل نہیں ہیں, آپ کو پتہ ہے کہ یار میری داڑھی جو ہے وہ کم ہے, آپ کو پتہ ہے کہ میری قرآت درست نہیں ہے, تو آپ ہرگز جو ہے وہ آگے نہ پڑھیں.
ٹھیک ہے, مزید سوال.
میں پوچھنا چاہتا ہوں کہ اگر اب مجھے قرآن پاک پڑھنا نہیں آتا تو میں بسم اللہ شریف قرآن پہ پڑھ سکتا ہوں؟
جی,
بسم اللہ شریف قرآن کریم پر پڑھنے کے بجائے آپ قرآن کریم سیکھنے کی کوشش کیجئے, اور جتنا قرآن کریم آپ کو یاد ہو جائے, جیسے سورہ اخلاص اگر آپ کو تجوید کے مطابق آ جاتی ہے تو آپ اسی کو جو ہے وہ پڑھتے رہیں. آپ جو ہے وہ سورہ اخلاص جہاں پر لکھی ہوئی ہے جس صفحے پر قرآن کریم کے, اس صفحے کو کھول کر آپ اسی کی بار بار جو ہے وہ تلاوت کرتے رہیے. جتنی دیر تک کر سکتے ہیں اتنی دیر تک کرتے رہیں, انشاءاللہ عزوجل آپ کو ڈھیر سارا ثواب حاصل ہوگا. جیسے سورہ اخلاص کی فضیلت ہے کہ تین مرتبہ پڑھنے سے پورا قرآن کریم پڑھنے کا جو ہے وہ ثواب ملتا ہے, تو یوں ثواب کے اعتبار سے تو آپ وہ حاصل کر سکتے ہیں, اور جب صرف سورہ اخلاص کا اتنا ثواب ہے تو پورے خود قرآن کریم کا کتنا ثواب ہوگا. تو لہٰذا اپنی کوشش بھی جاری رکھیں کہ زیادہ سے زیادہ جو ہے وہ آپ قرآن کریم سیکھ لیجیے.
ٹھیک ہے, اور کچھ ضعیف لوگ ہوتے ہیں ان کی نمائندگی کروں گا کہ وہ لوگ یہ یعنی اس بہانے قرآن کے قریب آتے ہیں, قرآن کو باوضو ایک تو وضو کرتے ہیں, باوضو چھوتے ہیں اور بسم اللہ پڑھتے رہتے ہیں. اگر ان کو اس عمل سے بھی روک دیا جائے تو وہ پھر یعنی یوں سمجھے کہ قرآن اٹھانے سے بھی محروم ہو جائیں گے. تو اگر کوئی قرآن پر بسم اللہ یوں ہاتھ پھیرتا جاتا ہے, باوضو رہتا ہے, تو اس کو یہ چھونے کا ثواب تو ملے گا, جبکہ یہ قرآن یہ نہیں تصور کرتا کہ قرآن میں نے پڑھ لیا.
جی جی بالکل, قرآن کریم چھونے کا بھی ثواب ہے, قرآن کریم میں نظر کرنا دیکھنا بھی اس کو جو ہے وہ عبادت ہے, تو اس کا یقیناً جو ہے وہ ثواب ملے گا. مگر وہی کہ اس کے ساتھ اگر کوشش یوں ہی کر لیں کہ پورے قرآن کریم پر انگلی پھیرنا اس سے ثواب, اور ایک ہی کہ آپ سورہ اخلاص جو آپ کو یاد ہے, جو صفحہ یاد ہے, اس کو اگر آپ جو ہے وہ پڑھیں گے تو انشاءاللہ اس سے زیادہ ثواب ملے.
اچھا اس کو تو
مقصد ثواب ہی ہے,
اس کو بھی دیکھ کے پڑھ لیں
تو سورہ اخلاص پر ہی آپ جو ہے وہ نگاہ بھی رکھیں, سورہ اخلاص پر آپ اپنی انگلی بھی پھیریں اور سورہ اخلاص پڑھتے رہیں, تو انشاءاللہ دیکھنے کا, چھونے کا, پڑھنے کا, سب چیزوں کا ثواب آپ کو حاصل ہوتا رہے.
ٹھیک ہے, اور سب سے ابتدائی بات جو شروع میں کی ہے کہ اتنا قرآن تو آپ سیکھیں کہ آپ اپنی نماز کو درست طریقے سے پڑھ سکیں, اور یہ ہر مسلمان کو سورہ فاتحہ یا اس کے ساتھ کوئی چھوٹی سورت اور کوشش کریں دو تین صورتیں ایسی یاد کریں اور ان کو کسی اچھے قاری صاحب کو سنا لیں. مدرسۃ المدینہ بالغان ہمارے الحمدللہ اس دینی ماحول کے اندر آپ کے علاقوں کے اندر بھی تقریباً مساجد کے اندر عشاء کی نماز کے بعد کئی جگہوں پر فجر کی نماز کے بعد یہ مدرسۃ المدینہ بالغان وہ لگتے ہیں کہ جس کے اندر بڑے افراد بیٹھ کر وہ قرآن پاک سیکھ رہے ہوتے ہیں سنا رہے ہوتے ہیں قاری صاحب کو. تو آپ بھی اسی طرح کا کوئی انتظام اہتمام دیکھیے آپ کے علاقے میں انشاءاللہ اس طرح کا انتظام ہوگا تو آپ اپنے ان اسلامی بھائیوں سے رابطہ کر کے میں آپ سے یہی مشورہ دوں گا کہ جلد سے جلد پڑھنا شروع کر دیں گے تو انشاءاللہ آپ کو خود ہی مزہ آئے گا لطف آئے گا اور پھر دیکھیے گا کہ آپ آگے بڑھتے جائیں گے. اس کے لیے کوئی عمر کی قید نہیں ہے اور یہ مت انتظار کیجیے کہ اب بچپن گزر گیا تو اب ہم نہیں پڑھ سکتے. آپ کوشش کریں گے آپ ابھی بھی جو ہے وہ انشاءاللہ پڑھنے پر وہ قادر ہو جائیں گے. حتی الامکان کوشش کرتے رہیں گے تو انشاءاللہ اللہ پاک کامیابی عطا فرمائے گا. مزید سوال
سوال میرا یہ ہے کہ نماز قصر میں صرف فرضوں کی معافی ہے یا باقی نماز پڑھنی پڑتی ہے سفر میں پہنچ کر بھی کتنی نماز پڑھنی پڑتی ہے تفصیل سے بتا رہی ہے مہربانی ہوگی.
جی سفر کے اندر نماز قصر جو ہوتی ہے وہ ظہر عصر عشاء کے چار فرض چار کے بجائے آپ دو پڑھتے ہیں. باقی جو اس کی سنتیں ہیں یا نوافل ہیں تو اس کے اندر آپ کو یہ رخصت ہے کہ اگر آپ کا سفر جو ہے وہ چل رہا ہے ابھی جاری ہے سفر آپ نے کسی ایک جگہ پر قیام پذیر نہیں ہو گئے تو اس صورت کے اندر سنتوں کو آپ جو ہے وہ ترک کر سکتے ہیں آپ پر گناہ جو ہے وہ نہیں ہوگا. اور اگر جو ہے وہ آپ کسی شہر میں جا کر قیام پذیر ہو گئے ہیں اگرچہ وہ آپ کا شہر جو ہے وہ وطن اقامت جو ہے وہ نہیں ہوا کہ آپ نے وہاں 15 دن یا اس سے زیادہ رہنے کی نیت نہیں کی وطن اصلی بھی نہیں ہے تو مسافر اگرچہ آپ وہاں پر ہیں لیکن پھر اس صورت کے اندر وہاں پر سنتیں پڑھنی چاہئیں.
ٹھیک ہے ایک سوال ہے خواتین کی طرف سے یہ ہے کہ کسی کے ابرو ملے ہوئے ہوں تو کیا درمیان سے کچھ اس کو صاف کیے جا سکتے ہیں بنا سکتے ہیں اور مردوں کی طرح بہت زیادہ گھنے ہوں تو پھر کیا کرنا چاہیے؟
درمیان سے ابرو جو ہے وہ صاف کر سکتے ہیں اس میں کوئی حرج نہیں. ہاں بنانے کی جو ہے وہ اجازت نہیں ہے بس درمیان سے اس کو صاف جو ہے وہ کریں گے.
یعنی یہ ناک کے اوپر جو
ناک کے اوپر
یہ مردوں کے لیے اور عورتوں
اور دونوں کے لیے جو ہے وہ حکم یہی ہے کہ وہ دونوں ہی یہ چونکہ حصہ ہی جو ہے وہ ابرو کا ہے نہیں ہے تو لہٰذا قدرتی طور پر یہ جگہ ہے نہیں ابرو کی تو اس لیے ان بالوں کو صاف کیا جا سکتا ہے.
ٹھیک ہے اور وہ جو دوسری بات ہے کہ گھنے کسی خاتون کے گھنے ہوں
عورتوں کا یہ اپنے طور پہ گمان کر لینا کہ بھئی عورتوں کے ابرو الگ ہوتے ہیں اور مردوں کے جو ہے وہ الگ ہوتے ہیں تو یہ کانسیپٹ ہی اولاً درست نہیں ہے. اس کانسیپٹ کو پہلے ڈیولپ کر لیا اب اس کے اوپر بنیاد رکھتے ہیں کہ بھئی ہماری مردوں کی طرح ہو گئے تو بھئی آپ کے بھی جو ہے وہ انسانوں کی طرح ہیں مرد بھی انسان ہیں ان کے بھی انسانوں کی طرح ہیں تو دونوں جب انسان ہیں تو دونوں کے جو ہے وہ ابرو کے بال جو ہیں وہ ایک ہی جیسے ہیں کسی کے کم کسی کے زیادہ ہوتے ہیں بعض مردوں کے جو ہے وہ کم ہوتے ہیں بعض جو ہے وہ عورتوں کے زیادہ ہوتے ہیں.
بہت کم لگ رہے ہیں مجھے
میرے شروع سے ہی جو ہے وہ کم
ہے یعنی صحیح
تو میرے شروع سے ہی جو ہے وہ ایبرو جو ہے وہ کم ہے تو اس لیے جو ہے وہ کم ہوتے ہیں تو اس میں کوئی یہ وجہ نہیں ہے کہ جناب مردوں جیسے ہو مردوں جیسا ہونا جو ہے وہ آپ کو بنانے کے لیے اجازت فراہم نہیں کرے گا.
ٹھیک ہے البتہ اگر بہت زیادہ گھنے اور ایسے کہ بعض کے چہرے جو سنتے ہیں کہ بھدے ہو جاتے ہیں
یا بدنما معلوم اور ہوتے ہیں وہ بھی یہ کہ ایک نارمل انسان کا چہرہ عورتوں کے اپنے اعتبار سے کہ نہیں جناب ہمیں عورتوں کے حسین ہونے کے اعتبار سے یہ چہرہ عجیب لگ رہا ہے یہ مراد نہیں ہے بلکہ ایک نارملی کوئی بھی دیکھے وہ چاہے مرد کا چہرہ ہوگا تو اس پر بھی اگر ایسے بال آئیں گے تو ہر کوئی بولے گا کہ یار بڑے ہی عجیب و غریب جو ہے وہ ان کے بال نکلے ہوئے
اور یہ صحیح بات ہے
تو پھر اس کو بھی تراشنا اس حد تک کہ وہ نارمل کیفیت پر آ جائے اس حد تک اجازت ہے.
ایک شخص سے بات ہوئی داڑھی کے حوالے سے نا انہوں نے خود ہی کہا کہ میرا ذہن ہے داڑھی رکھنے کا لیکن میں رکھ نہیں پاتا. کیوں کہا کہ وہ جو ابتدائی کچھ عرصہ ہے نا وہ
بال نکلتے ہیں
وہ بال جیسے ہی نکلتے ہیں پر مجھے پھر شیطان ایسے وسوسے دلاتا ہے کہ تیری شکل کیسی ہوگی یہ کیا بنا.
وہ خاص طور پہ جنہوں نے شیو کی ہوئی ہوتی ہے تو وہ جو ہے وہ
جاتا ہوں تو وہاں ادھر ادھر جاتا ہوں تو وہ میں نے کہا بھائی 12 دن کے مدنی قافلے میں چلے جاؤ اگر یہی ہارڈ آ رہی ہے آپ کو تو آپ 12 دن کے مدنی قافلے میں چلے جائیں تاکہ آپ کو نہ کوئی بولنے والا ہو اور پھر جب آئیں تو اپنا خط آپ جہاں تک شریعت کی طرف سے یہ اجازت ہے آپ بالکل یہ جو بال ہیں تو خط والے ہیں وہ آپ کٹوا دیں ترشوا دیں جب یہ خط بن جائے گا آپ کا تو آپ ایک مہینہ تو صبر آپ کریں، اس کے بعد آپ دیکھیے کہ آپ کو پھر تو کچھ نہ کچھ اس طرح کی، یعنی مردوں کے ساتھ بھی معاملات ہوتے ہیں، تو جو بارن ابرو کے حوالے سے بیان ہوا اسی پر عمل کریں. مزید سوال
یہ ہے کہ اگر عصر کی نماز پڑھاتے ہوئے تیسری رکعت میں کھڑے ہونے کے بجائے امام صاحب بیٹھ جائیں اور پھر کوئی مقتدی لقمہ دے اور پھر امام کھڑے ہو جائیں اور آخر میں سجدہ صاحب کر لیں تو کیا نماز درست ہو جائے گی؟
جی،
تین مرتبہ سبحان اللہ کہنے کی مقدار اگر امام جو ہے وہ بیٹھ گئے تھے تو اب اس صورت میں لقمہ دینا ہی جو ہے وہ جائز نہیں تھا. اب اگر لقمہ دیا تو لقمہ دینے والے کی نماز ٹوٹ گئی اور امام نے اس کا لقمہ لے کر کھڑا ہوا تو امام کی بھی نماز ٹوٹ گئی، نماز فاسد ہو گئی، تو اب نماز دوبارہ پڑھنی ہوگی، سجدہ صاحب سے کام نہیں چلے گا. اور اگر جو ہے وہ تین مرتبہ سبحان اللہ کہنے کی مقدار سے پہلے ہی جو ہے وہ لقمہ دیا گیا تھا تو اس صورت کے اندر امام کھڑا ہو گیا تو حرج جو ہے وہ نہیں ہے، لقمہ لینا بھی جائز تھا. البتہ اس صورت کے اندر سجدہ صاحب جو ہے وہ لازم نہیں ہوگا، تو اگر امام نے سجدہ صاحب لازم نہ ہو اور کر لیا تو اس کا نتیجہ یہ ہوتا ہے کہ بقیہ نمازیوں کی تو نماز ہو جاتی ہے جو شروع سے امام کے ساتھ ہوتے ہیں، لیکن جو مسبوق ہوتے ہیں ان کی ایک آدھ رکعت چھوٹ جاتی ہے امام کے ساتھ، تو جب وہ امام کے ساتھ سجدہ صاحب میں شامل ہو جاتے ہیں اس سجدہ صاحب میں جو امام پر لازم نہیں تھا تو ان کی نماز چھوٹ جاتی ہے، تو لہٰذا امام کو اعلان کرنا ہوگا ایسی صورت میں کہ وہ نمازی اپنی نماز دوبارہ پڑھ لیں.
کیا کرنا چاہیے؟ جیسے آپ نے کہا تین مرتبہ سبحان اللہ کی مقدار، اب کیا کریں مقتدی، کیا کریں پیچھے، یعنی اتنا ٹائم تو ہو گیا، تو
جب ٹائم گزر گیا اور اب پتہ ہے کہ اب تو سجدہ صاحب واجب ہو چکا امام
ہو چکا ہے،
اب جو ہے وہ آپ لقمہ نہیں دیں. ہاں البتہ اب اگر امام سلام کی طرف بڑھے گا تو پھر اس وقت لقمہ دیا جائے گا،
پھر اس وقت لقمہ دیا جائے گا. مزید سوال،
قسطوں پہ سامان دیتے ہیں، بعض اوقات کوئی کسٹمر جو ہے نا چیز لے لیتا ہے، استعمال بھی کر لیتا ہے اور کچھ پیسے بھی آئے ہوتے ہیں، مگر پھر بھی جو ہے نا وہ بعد میں تنگ کرنے کی وجہ سے جو ہے نا وہ چیز واپس کر دیتا ہے، اس کے لیے شرعی کیا حکم ہے ہمارے لیے؟
جی، چیز لی، قسطوں پر بھی لی، استعمال بھی کر لی اور پیسے نہیں دیے، اب وہ کہتا ہے اپنی چیز واپسی کر.
دیکھیے اب جب کوئی بھی چیز سودا ہو گیا کسی بھی چیز کا تو اس صورت کے اندر اس چیز کا مالک وہ ہو گیا اور پیسوں کی ملکیت جو ہے وہ اس شخص کی طرف آ گئی جو کہ دکاندار ہے، تو اب اس صورت میں وہ اگر پیسے نہیں دے رہا اور ہم باہمی رضامندی سے ہی اس کی وہ چیز واپس لے لیں تو جائز ہے، اور اگر ہم نہیں لینا چاہتے تو ٹھیک ہے ہم اسے واپس کر سکتے ہیں، ہم اسے منع کر دیں کہ نہیں بھائی اب ہم چیز آپ سے واپس جو ہے وہ نہیں لیں گے، اب آپ ہمیں ہماری جو قیمت طے ہوئی تھی وہ قیمت ہی ادا کیجیے.
جی ناظرین کرام، آپ نے پروگرام ملاحظہ کیا، دار الفتاء اہل سنت کے نمبر صبح 10 بجے سے لے کر 4 بجے تک آن ہوتے ہیں، نمبر آپ ملاحظہ فرمائیں اسکرین پر، تو یہ نمبر آپ نوٹ کریں اور ان نمبر پر آپ صبح 10 بجے سے لے کر 4 بجے تک آپ رابطہ کر سکتے ہیں اور اپنے شرعی مسائل آپ پوچھ سکتے ہیں. اسی طرح جن شہروں میں دار الفتاء اہل سنت باقاعدہ قائم ہیں، کراچی شہر میں 5 دارالافتاء اہل سنت ہیں، اسی طرح حیدرآباد میں دارالافتاء اہل سنت کی شاخ موجود ہے، لاہور شہر میں 2 دارالافتاء اہل سنت ہیں، فیصل آباد میں بھی ہیں، راولپنڈی میں بھی ہیں، سرگودا میں بھی ہیں، ملتان شریف میں بھی ہیں، اور گجراوالا، یہ کافی بڑے بڑے شہروں میں یہ دارالافتاء اہل سنت کا قیام الحمدللہ موجود ہے. آپ وہاں جا کر بھی براہ راست علماء کرام مفتین کرام سے اپنے دینی شرعی مسائل آپ پوچھ سکتے ہیں اور تحریری طور پر بھی فتویٰ آپ حاصل کر سکتے ہیں. اللہ پاک ہم سب کو دین متین کے مطابق زندگیاں گزارنے کی توفیق عطا فرمائے، اور جو کچھ علم دین سیکھیں مولا کائنات مجھے آپ کو اس پر عمل پیرا ہونے کی سعادتیں عطا فرمائے. مدنی چینل دیکھتے رہیے، آمین بجاہ نبی صلی اللہ علیہ وسلم.
وارثین انبیاء ہمارے علماء، ہو کبھی درپیش جو کوئی مسئلہ، پوچھ لیں حاضر ہوں ہم ان کی بارگاہ.